यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चीनको तिब्बतमा हिजो बिहान गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 126 पुग्यो। एमालेको केन्द्रीय समिति बैठकद्वारा राजनीतिक स्थायित्वको प्रतिबद्धतासहित विभिन्न 14 प्रस्ताव पारित। नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमाले बैठकको निष्कर्ष। 6 महिने जनसंगठन विस्तार अभियान सञ्चालन गरी महाधिवेशनमा जाने माओवादी केन्द्रको निर्णय। अमेरिकाको लस एन्जलसमा भीषण डणेलो बस्तीमा फैलिएपछि 30,000 मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश। र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्रीद्वारा नगद पुरस्कार सहित सम्मान।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाल चीन सीमा क्षेत्रको चिनिया सिजाङ स्वायत्त क्षेत्रको डिंगी काउन्टीमा हिजो गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या 126 पुगेको छ। भूकम्पमा परि अन्य 188 जना घाइते भएका छन्। भूकम्प गएको केही घण्टामा 40 भन्दा बढ़ी परकम्प गएको भूगर्भविदहरूले बताएका छन्। भूकम्पको केन्द्रबिन्दु रहेको सिगाजे शहरको डिगी काउन्टी सहित भूकम्प प्रभावित क्षेत्रमा 3,400 भन्दा बढ़ी उद्धारकर्ता र 340 भन्दा बढ़ी स्वास्थ्यकर्मी क्रियाशील रहेको चीन सरकारले जनाएको छ। भूकम्प प्रभावित क्षेत्रमा न्यूनतम तापक्रम -8 डिग्री रहेको र -18 डिग्री सेल्सियससम्म त्यहाँ मौसमको अवस्था रहने मौसमविदहरूले जनाएका छन्। चीनिया राष्ट्रपति सी चिनफिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिनुभएको छ। उहाँले प्रभावित बासिन्दालाई उचित रूपमा पुनस्थापना गर्न पनि निर्देश गर्नुभएको छ। भूकम्पको धक्का काठमाण्डु उपत्यका लगायत नेपालको पूर्वी भाग तथा भारत भूटान र बंगलादेशमा समेत महसुस गरिएको थियो। चीनको स्वशासित क्षेत्र तिब्बतको डिंगी काउन्टी केन्द्रबिन्दु भएर हिजो बिहान गएको भूकम्पका कारण नेपालमा अहिलेसम्म 13 जना घाइते भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा 13 जना घाइते भएका, 2 घर पूर्ण रूपमा, 1 आंशिक रूपमा र 11 घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिनुभयो। विवरण संकलनका लागि प्रहरीहरू खटाइएकाले थप विवरण आउने क्रममै रहेको उहाँले बताउनुभयो। भूकम्पका कारण सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका र खुम्बु पासाङलामु गाउँपालिकाको 2 घरमा क्षति पुगेको छ। थुलुङ दुधकोशी 7 देउसा लुरुवाका 50 वर्षीय हर्क बहादुर खत्रीको ढुङ्गा माटोको गारो र ढुङ्गाकै छानो भएको 2 घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। खुम्बु पासाङल्यामु गाउँपालिका 5 हेलाजुङ बस्ने आङमिङमा शेर्पाको ढुङ्गा माटो र टिनको छानाको 2 घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ। त्यसै गरी संखुवासभाको भोटे खोला गाउँपालिका 1 एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले चीनको स्वशासित क्षेत्र तिब्बतमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल मार्फत भूकम्पमा ज्यान गुमाएका परिवारजनमा समवेदना एवं सहानुभूति प्रकट गर्नुहुँदै घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। राष्ट्रपति पौडेलले यस दुःखद घड़ीमा नेपाल सरकार, चीन सरकार र त्यहाँका जनताको साथमा रहेको पनि उल्लेख गर्नुभएको छ। चीनको तिब्बत प्रान्तस्थित डिंगी काउन्टीमा हिजो गएको भूकम्पपछि नेपालमा भूकम्पीय जोखिमबारे फेरि चर्चा शुरू भएको छ। हिजोको भूकम्पको प्रवृत्ति र यसको नेपाल सम्बन्धबारे हामीले खानी तथा भूगर्भ विभागकी प्रवक्ता एवं राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख मोनिका झासँग जिज्ञासा राखेका छौं।
हिजो जुन तिब्बतको डिंगी काउन्टीमा गएको भूकम्प हो, त्यो नेपालमा जाने भूकम्पभन्दा फरक प्रकृतिको भूकम्प हो। नेपालमा जाने भूकम्प भनेको 2 प्लेटको टकराव क्षेत्र, इन्डियन प्लेट र तिब्बतन प्लेटको टकरावले जाने होइन, यो भूकम्पभन्दा त्यो चाहिँ अलिक फरक छ। त्यो कस्तो भन्दा तिब्बतन प्लेटमा गएको हो र त्यो भूकम्पले चाहिँ यो नेपालमा जाने भूकम्पलाई केही असर पार्दैन। नेपालमा जाने भूकम्पहरू जुन हाम्रो यो टकराव 2 प्लेटको टकरावले जाने गर्छ, यो चाहिँ त्यसको जोखिमहरू चाहिँ यथावतै छ है। त्यसले चाहिँ कुनै किसिमको जोखिममा कमी गरेको छैन त्यो म जानकारी गराउन चाहन्छु. फल्ट मेकानिजम भन्छु कि हाम्रो भूगर्भिक भाषामा चाहिँ फल्ट मेकानिजम भन्छु. नेपालमा जाने चाहिँ रिभर्स फल्ट मेकानिजम हो भने त्यहाँ चाहिँ नर्मल फल्ट मेकानिजम हो. त्योबाट पनि फरक भनेको हो त्यो तिब्बतमा गएको भूकम्पले नेपालमा जाने भूकम्पको जोखिमलाई चाहिँ टारेको अवस्था छैन.
जुन हाम्रो जोखिमको सन्दर्भ हो, अब हामी जोखिमकै क्षेत्रमा छौँ, अब हामी कहाँ भूकम्पहरू पनि गइरहेका छन् पछिल्ला केही दिनहरूमा, पश्चिममा पनि भूकम्पहरू निरन्तर रूपमा गइरहेका छन् र हामीले भूकम्पको विभिन्न सामना पनि गरिरहेका छौँ. अब यो अवस्थाले जसरी अहिलेको भूकम्पले हामीलाई चाहिँ फेरि त्यसतर्फ चर्चा चासो फेरि बढ़ाएको छ, अब यसको पूर्व तयारीका सन्दर्भमा या तयारीका सन्दर्भमा हामीले गर्नुपर्ने कामहरू के कति हो, कसरी गरिरहेछौ, के गर्नुपर्छ?
भूकम्पको तयारी भनेको एकदम वृहत हुन्छ. यो भूकम्पको तयारी भनेको जस्तै अब अहिले हामी राष्ट्रिय भूकम्पमा पनि तथा अनुसन्धान केन्द्रबाट हामीले एलर्ट दिन्छौँ होइन. गृह मन्त्रालयबाट फेरि खोजुडाको लागि जानुहुन्छ, आर्मी पुलिसहरू खटिनुहुन्छ, त्यसपछि यहाँ स्थानीय निकायहरूको रोल हुन्छ भने चाहिँ एकदमै वृहत हो. यसमा चाहिँ कस्तो हुन्छ भने स्टेप वाइज हुन्छ. एउटा त हामीले प्रिभेन्सन एन्ड मिटिगेसन भन्छौँ होइन, कहाँ चाहिँ रिस्कको पहिचान गर्ने त्यो काम चाहिँ हामीले गरिरहेको छौँ, खालि भूगर्भ विभाग र राष्ट्रिय भूकम्प मापन केन्द्रले गरिरहेको छ. त्यस बाहेक पनि प्रिपेयरनेस, रिस्पोन्स, रिकभरी धेरैवटा स्टेजेसहरू हुन्छ, धेरैवटा फेज हुन्छ र त्यसमा चाहिँ धेरैवटा स्टेक होल्डरको रोल हुन्छ. खानी तथा भूगर्भ विभागले आफ्नो काम गरिराखेको छ भने त्यस्तै हाम्रो शहरी विकास मन्त्रालयको रोल हुन्छ, गृह मन्त्रालयको रोल हुन्छ, राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणको रोल हुन्छ, भौतिक पूर्वाधार मन्त्रालयको हुन्छ, सबै निकायको र अहिले त भनौँ न 7 प्रदेश सरकार र 753 स्थानीय सरकारको पनि महत्वपूर्ण रोलहरू छ. सबैले आफ्नो काम पहिचान, आफ्नो जब रेस्पोन्सिबिलिटी के हो, संविधानले हामीलाई के अधिकार दिएको छ, हामीसँग कतिको क्षमता छ र हामी के गर्न सक्छौँ, सबैले आफ्नो क्षमता पहिचान गर्ने, सबैले आफ्नो कार्यक्षेत्र पहिचान गर्ने, त्यही हिसाबले काम गर्नुपर्छ. एउटै निकायले यो पार लाउन सक्ने चाहिँ अवस्था छैन.
वहाँ हुनुहुन्थ्यो खानी तथा भूगर्भ विभागकी प्रवक्ता एवं राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख मोनिका झा हामीसँग कुराकानी गर्नुहुँदै. नेकपा एमालेको 8 केन्द्रीय कमिटिको बैठकले सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न राजनीतिक स्थायित्वको प्रतिबद्धतासहित विभिन्न सामयिक प्रस्तावहरू पारित गरेको छ. ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा आइतबारदेखि हिजोसम्म बसेको केन्द्रीय कमिटिको बैठकले समसामयिक 14 प्रस्ताव पारित गरेको हो. बैठकद्वारा पारित प्रस्तावले राष्ट्रिय हितको रक्षा, सामाजिक आर्थिक रूपान्तरण, सुशासन, स्वरोजगार, भ्रष्टाचारको नियन्त्रण, पारदर्शिताको सुनिश्चितता, बाढ़ी पहिरो र भूकम्पबाट पीड़ितहरूको पुननिर्माण, पुनस्थापनाका कार्यमा तीव्रता, मिथ्या सूचना प्रचारलाई रोक्न नियामक निकायको भूमिकालाई थप प्रभावकारी बनाउन सरकारसँग संकल्प र आग्रह गर्ने लगायत छन्. संचारकर्मीको कुराकानीमा पार्टी प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष बैठकले निकालेको पनि जानकारी दिनुभयो.
मूल राजनैतिक दलहरूको नेतृत्वमा 7 सहभागी भएर बनेको सरकारले केही महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको कुरा र केही पार्टीले फोकस गर्नुपर्ने कामहरू खास गरिकन सुशासन डेलिभरी का सन्दर्भमा फोकस गर्नुपर्ने केही कामहरूका बारेमा सरकारलाई यथेष्ट सुझाव र सल्लाह दिएको छ र सत्तारूढ दलहरू बीचको आपसी विश्वास समझदारी अझ सुदृढ होस् र यो सरकार ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास, समृद्धिको अभिभारा पूरा गर्न र राजनीतिक स्थायित्व सुनिश्चित गर्न सफल होस् भन्ने बैठकले कामना गरेको छ.
बैठकले सत्तारूढ़ दलहरूबीचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ़ बनाउँदै सरकारलाई प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै विकास र समृद्धिको अभिभारा पूरा गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण समेत गराएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो. बैठकमा राजनैतिक प्रतिवेदनमाथिको छलफलपछि हिजो निष्कर्ष सम्बोधन गर्नुहुँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब पार्टीभित्र कुनै पनि पूर्व समूहहरू कायम नरहेको बताउनुभयो. प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आलोचनाका विषयहरू पार्टीभित्र राख्न सकिने तर लोकतन्त्रका नाममा पार्टीलाई ध्वस्त बनाउने किसिमका गुटबन्दी र अराजकता स्वीकार नहुने स्पष्ट पार्नुभयो. प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मुलुकलाई स्थायित्व र समृद्धि हासिल गर्ने लक्ष्यसहित समाजवादको गन्तव्यलाई ध्यानमा राखेर वर्तमान सरकारले काम गरिरहेको पनि बताउनुभयो. नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले 6 संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ. काठमाडौँमा हिजो सम्पन्न माओवादी केन्द्रको 6 केन्द्रीय समितिको बैठकले 6 संगठन विस्तार अभियान सञ्चालन गरी महाधिवेशनमा जाने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ. बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि 3 छलफल गरी सर्वसम्मत रूपमा प्रतिवेदन पारित गरिएको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो. बैठकले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली, महिलाको 50% र दलितको 13% राज्यका निकायमा पहुँचको सुनिश्चितता, त्यसै गरी मुस्लिम समुदायलाई विशेष अधिकार लगायतका कुरालाई मध्यनजर गरी संविधान संशोधन हुनुपर्ने प्रस्ताव पारित गरेको प्रवक्ता सापकोटाले बताउनुभयो।
जनतासँग माओवादी भन्ने नाराका साथ अभियान चलाउने निर्णय भएको छ। जब सब मोर्चाहरूको सबैको सम्मेलन छ महिनाभित्र गर्ने भन्ने भएको छ। अब दोस्रो, यदि संविधान संशोधनै गर्ने हो भने अग्रगमनको लागि, परिवर्तनको लागि, जनताको अधिकार बढाउनका लागि र जस्तै उदाहरणको लागि महिलाको 33% बढाएर 50%, दलितहरूको चाहिँ 13% जनसङ्ख्या छ, राज्यका सबै निकायमा 13% हुनु पर्यो, मुस्लिमको विशेष
बैठकले आवश्यक तयारी पूरा गरी फागुन 1 गतेदेखि हुलाकी राजमार्ग र पूर्व पश्चिम महेन्द्र राजमार्ग केन्द्रित जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। आगामी वैशाखमा हिमाली र मध्य पहाड़ी क्षेत्रलाई जोड्ने गरी मध्य पहाड़ी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ। बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले पार्टीभित्र विचार, कार्ययोजना र भावनात्मक रूपमा एकता कायम गर्न बैठक सफल भएको बताउनुभयो। केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः एकपटक आफ्नो वर्ग र समुदायतर्फ फर्काउने आधार तयार गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले बैठकका निर्णयहरू कार्यान्वयन हुँदै जाँदा समाजवादी क्रान्तिको आधार निर्माण हुने विश्वास पनि व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो भेटवार्ता गर्नुभएको छ। सभापति देउवाको निवास बुढानीलकण्ठमा भएको भेटवार्तामा उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती कार्ययोजना प्रकृतिमैत्री रूपमा अघि बढ़ाइने बताउनु भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाण्डु उपत्यका नगर प्रमुख र उपप्रमुखहरूसँग प्रस्तावित बागमती कार्ययोजनाबारे हिजो गरेको छलफलमा उपप्रधानमन्त्री सिंहले अबका योजनाहरू प्रकृतिमैत्री रूपमा अघि बढ़ाइने बताउनुभयो। बागमती कार्ययोजनाले बागमती नदी प्रणालीमा रहेका अन्य 17 नदीको समेत अध्ययन गरी प्राकृतिक संरक्षण क्षेत्र, ग्रामीण क्षेत्र, उपशहरी क्षेत्र, शहरी क्षेत्र र तल्लो क्षेत्र वर्गीकरण गरी अध्ययन गर्ने उहाँले बताउनुभयो। 20 वर्षीय कार्ययोजनाको लागत अनुमान 2,25,31,16,00,000 रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो। शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता योजनाले बागमती कार्ययोजना 2024 बारे पनि छलफल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले चाँडै नै राष्ट्रिय जनसंख्या नीति ल्याउने तयारी गरेको बताउनु भएको छ। कैलालीको धनगढ़ीमा हिजो आयोजित कार्यक्रममा मन्त्री पौडेलले जनसंख्या घट्दै गरेको सन्दर्भमा सरकारले समय सापेक्ष रूपमा राष्ट्रिय जनसंख्या नीति ल्याउन लागेको बताउनुभयो। जनसंख्या र विकासलाई भूगोलसँग जोडेर अघि बढ़नुपर्ने बताउनुहुँदै मन्त्री पौडेलले शिक्षा, स्वास्थ्य र रोजगार राज्यको दायित्व भएको उल्लेख गर्नुभयो। मन्त्री पौडेलले जलवायु परिवर्तनले जनसंख्यामा पारेको असरबारे सबै सचेत रहनुपर्ने बताउनुभयो। धनगढ़ीमा हिजो नै नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सरकार आम नागरिकले सहज र सुलभ रूपमा औषधि उपचार पाउन् भन्नेतर्फ गम्भीर रहेको बताउनुभयो। सेती प्रादेशिक अस्पतालमा 10 वार्डको सिकल सेल एनिमियाको उपचार कक्ष स्थापनाका लागि संघीय सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्नुहुँदै हिजै स्वास्थ्य मन्त्री पौडेलले प्रतिष्ठानलाई चिकित्सा शास्त्रको शैक्षिक केन्द्रका रूपमा स्तर उन्नति गर्ने सरकारले सोच लिएको बताउनुभयो। मन्त्री पौडेलले गेटा अस्पतालमा 24 घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन पनि दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर र भारतका पूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले हिजो अमेरिकी दूतावास र भारतीय दूतावासमा पुगेर अमेरिकाका पूर्व राष्ट्रपति कार्टर र भारतका पूर्व प्रधानमन्त्री डाक्टर सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको सुशासित क्षेत्र तिब्बतमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल फेसबुक मार्फत दिनुभएको सन्देशमा चीनका राष्ट्रपति सी चिनफिङ, चीन सरकार र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। सन्देशमा उहाँले छोटो समयमै जनजीवनलाई सामान्य बनाउन मित्र राष्ट्र चीनलाई सफलता मिल्नेछ भन्ने पूर्ण विश्वास लिएको पनि उल्लेख गर्नुभएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले भूकम्पमा परि ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्नुहुँदै चिनिया राष्ट्रपति र चिनिया जनताप्रति समवेदना एवं घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपंक्षीको प्रजाति र संख्यामा कमी आएको छ। सोमबारदेखि शुरू भएको जलपंक्षी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्य क्षेत्र संयोजक एवं चराविज्ञ मनिष लिम्बुले विगतमा झैं चराको प्रजाति र संख्या स्पटक नभेटिएको बताउनुभयो। विगतमा गणना गरिएको जुरे हुटिट्याउ चित्र दंगा लगायतका जलपंक्षी स्पटक नभेटिएको उहाँले बताउनुभयो। नदीमा बढ़ेको प्रदूषणका कारण त्यस क्षेत्रमा जलपंक्षी न्यून भएको हुन सक्ने उहाँले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्गै पर्यटक बस पार्क आवश्यक रहेको बताउनु भएको छ। काठमाण्डु स्थित अस्थायी बस पार्कको हिजो निरीक्षण गर्नुहुँदै उहाँले संघीय राजधानी काठमाण्डु लगायत देशका विभिन्न स्थानमा पर्यटक बस पार्कको आवश्यकता रहेको बताउनुभयो। टुरिष्ट बस एसोसिएशन अफ नेपालले काठमाण्डुको गौशाला स्थित पशुपति क्षेत्र विकास कोषमा बस पार्क निर्माणका लागि गरेको पहलबारे आफू छलफल गरी अघि बढ़ने उहाँले बताउनुभयो। कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले पर्यटन प्रवर्धनका लागि मुलुकको संघीय राजधानी काठमाण्डुमा पर्यटक बस पार्कको आवश्यकता रहेको धारणा राख्नुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताउनु भएको छ। ललितपुरमा हिजो आयोजित संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषय कार्यक्रममा महामन्त्री थापाले सबै तहका सरकारले तीन वर्षभित्र प्रभावकारी सेवा प्रदान गरी मतदातालाई उत्साहित गर्ने काम गर्नुपर्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघ सरकारले प्रदेश र स्थानीय तहलाई रचनात्मक सहयोग र समन्वय गर्नुपर्ने बताउनुभयो। नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एकै प्रकृतिका योजना कार्यान्वयन गर्न तीन तहका मन्त्रालय फरक फरक हुँदा समस्या उत्पन्न भएको र त्यसका सुधारका लागि पहल हुनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले संविधानको मर्म अनुसार तीनै तहका सरकारको कार्य सम्पादनमा देखिएका जटिलता समाधानमा नेताहरूले चासो देखाउनुपर्ने बताउनुभयो। नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले सरकारको स्थायित्व नहुँदा योजना नीति कार्यक्रम र बजेट कार्यान्वयनमा समस्या आएको धारणा राख्नुभयो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङ जिल्लामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको छ भने धान जोन कार्यक्रमलाई सुपर जोनमा विस्तार गरिएको छ। मौरी जोन सञ्चालनमा आएसँगै महको उत्पादन र बजारीकरणमा सहयोग पुग्ने र धान सुपर जोनले कृषि उत्पादनमा किसानलाई थप सहयोग पुग्ने परियोजना कार्यान्वयन इकाई मोरङले अपेक्षा गरेको विराटनगर संवाददाता कुमोद अधिकारी बताउँछन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङ जिल्लामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएसँगै धान जोन कार्यक्रमलाई सुपर जोनमा विस्तार गरिएको छ। मोरङ जिल्लाको 17 पालिका मध्ये चालू आर्थिक वर्षदेखि 5 नगरपालिका तथा 3 गाउँपालिकामा गरी सो पालिकाको 46 वडामा मौरी जोन कार्यक्रम सञ्चालनमा आएको हो। मौरी पालन व्यवसाय फस्टाउँदै गएपछि रंगेली, उर्लाबारी, लेटाङ, सुन्दर हरेचा, बेलबारी, काण्डे पोखरी तथा मिठलाजुङ लगायतका पालिकामा जोन सञ्चालनमा आएको हो। जोन सञ्चालनमा आएसँगै महको उत्पादनमा वृद्धि हुने र बजारीकरणमा सहयोग पुग्ने मौरी जोन कार्यक्रमका सञ्चालन समितिका सचिव भोजराज खतिवडाको भनाइ छ।
राज्यले किसानलाई पहिले आधार तयार गर्नलाई पकेट कार्यक्रम शुरूआत गर्यो। व्यावसायिक रूपमा लाग्ने भएपछि अब व्यावसायिक उद्योगसँग समन्वय गरेर काम गर्नुपर्छ है भन्ने कुरा भयो। अब किसानले सबै थोक सामग्रीहरू उत्पादन गर्न सक्यो। अब चाहिँ बजार विस्तार गर्नुपर्ने अवस्थामा चाहिँ ठूल्ठूलो सामग्रीहरू किन्न चाहिँ किसान असमर्थ भएको कारणले किसान र राज्य सपोर्ट कार्यक्रम भयो भने चाहिँ दुवै पक्षलाई राम्रो हुन्छ, किसानको आय स्तरमा पनि वृद्धि हुन्छ भन्ने कुराले गर्दाखेरि हामी मात्रै छैनौ है राज्य पनि सँगै छ है भन्ने कारणले किसानहरू उत्साहित भएको अवस्था हो।
त्यसै गरी रतमाई नगरपालिकामा यस अघि सञ्चालनमा रहेको धान जोनलाई बेलबारी नगरपालिकाको विभिन्न वडामा विस्तार गर्दै त्यसलाई सुपर जोनमा स्तर उन्नति गरिएको छ। जोनबाट धान सुपर जोन विस्तार भएपछि कृषिको आधुनिकरण र यान्त्रिकरणमा सहयोग पुग्ने हुँदा श्रम लागत घट्ने बेलबारी नगरपालिकाका किसान झमक खड्काको भनाइ छ।
हामीले गर्दै आएको परम्परागत खेतीबाट मल बिउ र श्रम लागत अहिले हाम्रो बढी हामी कृषि सुपर जोन कार्यक्रम अन्तर्गत हुँदाखेरि यान्त्रिकीकरणमा फोकस गरेकोले हाम्रो लागत घट्ने भएकोले किसानहरू उत्साहित छन्।
परियोजनाले चालू आर्थिक वर्षमा धान सुपर जोनका लागि 1 करोड़ र मौरी जोनका लागि 80 लाख बजेट विनियोजन गरेको छ। धान सुपर जोन सञ्चालनमा आएपछि कृषि उत्पादनका लागि किसानलाई हर प्रकारको सहयोग पुग्ने प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख मनोज कुमार यादवको भनाइ छ।
सिँचाइ छ, अरू रोप्ने मेसिनदेखि लिएर काट्ने मेसिन, गोडमेल गर्ने, निफन्ने, केलाउने, अन्तिममा प्रशोधन भण्डारसम्म धानबाट चामल बनाउने, अरू परिकारहरू, त्यसलाई भण्डारणको कुराहरू, उत्पादन उपरान्तका कुराहरूमा समेत यसमा कार्यक्रमहरू सञ्चालन हुनेछ।
यस अघि मोरङ जिल्लामा माछा तथा तरकारी जोन सञ्चालन हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि र पर्यटन क्षेत्रको सम्भावनालाई कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ। चिनिया परियोजना बीआरआई ढाँचा मार्फत नेपालको कृषि र पर्यटन क्षेत्रको विकासका सन्दर्भमा काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले आन्तरिक तथा बाह्य लगानी मार्फत नेपालको कृषि क्षेत्रलाई विकास गर्नुपर्ने धारणा राख्नुभयो। विक्रम सम्वत 2080 कार्तिक 17 गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भूकम्प जाँदा क्षतिग्रस्त भएका निजी आवासको प्रबलीकरण, पुननिर्माण तथा पुनस्थापनाको विस्तृत विवरण सम्बन्धित स्थानीय तहको नेतृत्व स्थानीय तहका प्राविधिक मार्फत नै संकलन गरिने निर्णय भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक सहयोग, सहजीकरण र समन्वयमा यथाशक्य चाँडो विवरण संकलन शुरू गरिने प्राधिकरणका सहसचिव डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ घोडे पानीमा हिजो हिमपात भएको छ। समुद्री सतहदेखि 2800 मिटर उचाइमा रहेको गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडे पानीमा यस वर्ष पहिलो पटक हिमपात भएको हो। म्याग्दीमा हल्का वर्षा भएसँगै हिउँदे बालीलाई राहत पुगेको तर सिंचाईका लागि भने पर्याप्त नभएको स्थानीयले बताएका छन्। बाँकेको परस्पुर गौघाट सड़क खण्ड स्तर उन्नतिको कामले अपेक्षित गति लिन नसकेको नेपालगंज संवाददाता नवीन गिरी बताउँछन्।
नेपालगंज उपमहानगरपालिकाको परस्पुर र खजुरा गाउँपालिकाको गौघाट जोड्ने 10 किलोमिटर सड़क कालोपत्रे गर्ने कार्य अल्पत्र छ। समय सीमा घर्किसक्दा पनि कामले गति लिन नसकेपछि स्थानीयवासी बेला बेलामा आन्दोलित समेत हुने गरेका छन्। स्थानीय केशव शर्मा:
परस्पुर गौघाट सड़क खण्डको लामो समयदेखि सड़क निर्माण हुन सकिराखेको छैन। ठेक्का भइसकेको र इस्टिमेट भइसकेको तर पनि ठेकेदारको लापरवाही र सड़क निर्माण कार्यालयको लापरवाहीका कारण 5 वर्षदेखि यो बाटो अल्पत्र परिरहेको छ।
कम्पनीले सड़क स्तरोन्नतिमा चासो नदिँदा दुर्घटनाको जोखिम पनि बढ़ेको छ। स्थानीय तथा सरकारवाला निकायको चर्को दबावका कारण पछिल्लो समय निर्माण कम्पनीले चासो दिए पनि निर्माण कार्यले भने गति लिन सकेको छैन। स्तरोन्नतिका लागि भन्दै यसअघि गरिएको पीच समेत भत्काइएपछि यात्रा कष्टकर बनेको स्थानीयहरू बताउँछन्। यात्रुले धूलो र हिलोको सामना गरिरहेका छन्। सूरज कुमार यादव र फूलदेवा खटी:
2 वर्ष अघि यो बाटो बीचमा चाहिँ फुटिहाले थियो, बनाउनलाई बीच बाटो पनि भत्काइदिए, बाटो पनि बन्न सके छैन, धुलो ढुङ्गा हिलो सबै हामी खायौँ झेलेम।
यसरी साल हो नै बनाथ है, आवे जाए में समस्या हुआ थे, बच्चे फिर जात है पढे लिखे, फिर साइकिल नै चलाइ पाथे पथरा में है।
सड़क डिभिजन कार्यालय नेपालगंजले भने ठेकेदार कम्पनीको लापरवाहीले समस्या निम्तिएको बताएको छ। सड़क स्तर उन्नतिका लागि दिइएको 2 वर्षको समयावधि बितिसक्दा समेत सोचे अनुरूप भौतिक प्रगति हुन नसकेको सड़क डिभिजन कार्यालयले जनाएको छ। इन्जिनियर टोपेन्द्र खड्का:
सम्झौता 2079/1/25 भएर 81/25 गते निर्धारित समयमा सिद्धिनु पर्ने, यस्तो विविध कारणले गर्दाखेरि चाहिँ त्यसमा सकिने कुनै सम्भावना नदेखे हुनाले पछि गएर हामीले फेरि यसलाई 82/31 गतेसम्म यसको म्याद बढाएको छौँ।
संघीय सरकारले कन्काई गणपति जेबीसँग 13,43,24,000 लागतमा परस्पुर गौघाट सड़क निर्माणको काम 2 वर्षभित्र सक्ने गरी 2079/1/25 ठेक्का सम्झौता गरेको थियो। तर सड़क स्तरोन्नतिको अवस्था अझै दयनीय छ। यसमा सरकारवालाले चासो बढ़ाउन आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि भोजपुरको भौगोलिक रूपमा विकट रहेका टेम्के मयुङ 5 मझौले र चोलन्ती गाउँका स्थानीयले सहज स्वास्थ्य सेवा पाउन थालेका छन्। भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवा लिन पनि त्यहाँका नागरिकलाई यसअघि 3-4 घण्टा हिँड्नुपर्ने अवस्था थियो। सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मन्दिरमा गए रातभर धनुर्मास पूजा गरिएको छ। धनुर्मास पूजा गर्नुअघि हिजो पशुपतिनाथलाई चिसोबाट जोगाउन तातो पानीले स्नान गराइएको थियो। बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातो पानीले स्नान गराउने परम्परा रहेको छ। गैराती धनुर्मास पूजा गरिएको कोषका प्रवक्ता डाक्टर मिलन कुमार थापाले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार: अमेरिकाको लस एन्जलसमा भीषण डणेलो बस्तीतर्फ सोझिएको छ। तीव्र गतिको हावासँगै डणेलो बस्तीतर्फ सोझिएपछि त्यहाँ आपतकालको घोषणा गरिएको छ। लस एन्जलसका अग्नि नियन्त्रक प्रमुख क्रिस्टिन क्राउलीले 30,000 भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सार्ने आदेश दिइएको बताउनु भएको छ। आगलागीका कारण 13,000 भवनहरू खतरामा रहेको अधिकारीहरूले जनाएका छन्। इजरायल र हमासबीच गाजामा जारी युद्ध रोक्ने उद्देश्यले कतारमा वार्ता र विभिन्न पक्षहरूबीच प्राविधिक बैठकहरू भइरहेको मध्यस्थकर्ता कतारको विदेश मन्त्रालयले जनाएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले विकास सहायता परिचालन नीति 2081 को मस्यौदा तयार पारेको छ। बदलिँदो राष्ट्रिय र अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार गर्ने उद्देश्य सहित विकास सहायता परिचालन नीति 2081 को मस्यौदा तयार पारेको अर्थ मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा भएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व र संघीय प्रणाली अन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकता अनुरूप नीति परिमार्जन हुन लागेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ। सन् 2030 सम्म दिगो विकास लक्ष्य हासिल गर्न विकास साझेदारसँग साझेदारीमा काम गर्ने, जलवायु वित्त मार्फत जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनलाई प्राथमिकता दिने र आवधिक योजना हासिल गर्न स्रोत साधन परिचालनमा सहयोग लक्ष्य निर्धारण हुने अर्थ मन्त्रालयले उल्लेख गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार सहित सम्मान गर्नुभएको छ। मंगलबार युवा तथा खेलकुद मन्त्रालयले खेल नियमावली अनुसारको पुरस्कार प्रदान गरेको हो। गत मंगिर 28 गते बसेको मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय पदक विजेतालाई पुरस्कार रकम वितरण गर्ने निर्णय गरेको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिक्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै नेपाली खेलको सर्वोच्च उन्नति र प्रगति होस् भन्ने कामना गर्नुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता भई पुरस्कार दिन बाँकी अन्य खेलाड़ीहरूको विवरण चाँडो पठाइदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आएको जानकारी दिनुभयो।
अब मौसम। आज कोशी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.3 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17-19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:25 हुनेछ। हुसु र शीतलहरका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिम खण्डमा सवारी आवागमन रोकिएको छ। बाक्लो हुसुका कारण चालकले आँखा समेत देख्न नसक्ने अवस्था आएको र शीतले सड़क समेत चिप्लो भएको सन्दर्भमा सुरक्षाका लागि दाउन्ने खण्डमा सवारी आवागमन रोक्नु परेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्मिक श्रेष्ठले जानकारी दिनुभयो। त्यस खण्डमा स्वयं सवारीका साधनहरू रोकिएका र सड़क विभागसँग समन्वय गरी आवागमन खुलाउने उहाँले जानकारी दिनुभयो। हुस्सू र शीतलहरका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिम खण्डमा सवारी आवागमन रोकियो। चीनको तिब्बतमा हिजो बिहान गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 126 पुग्यो। एमालेको केन्द्रीय समितिको बैठकद्वारा राजनीतिक स्थायित्वको प्रतिबद्धतासहित विभिन्न 14 प्रस्ताव पारित, 6 महिने संगठन विस्तार अभियान सञ्चालन गरी महाधिवेशनमा जाने नेकपा माओवादी केन्द्रको निर्णय, अमेरिकाको लस एन्जलसमा भीषण डणेलो बस्तीमा फैलिएपछि 30,000 मानिसलाई सुरक्षित स्थानमा सार्न आदेश र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक विजेता खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्रीद्वारा नगद पुरस्कार सहित सम्मान। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।